नमस्कार, पृथ्वीका लागि प्रेस वातावरणीय संकटमा सामना पत्रकारिता भन्ने मूल नाराका साथ आज प्रेस स्वतन्त्रता दिवस मनाइरहेका छौं। सीधा प्रश्नमा तपाईलाई हार्दिक स्वागत छ। प्राविधिक मित्रहरूसँगै म ओरीराम चौरसियाको अधिकारका लागि संचार सामुदायिक रेडियो परिवर्तन 99 मेगाहर्जद्वारा उत्पादित कार्यक्रम जिल्लाभित्र र जिल्ला बाहिरका विभिन्न रेडियोमा एकसाथ पस्किरहेका छौँ। रेडियो सिद्धगङ्गा अर्घाखाँची ठाडा, रेडियो मायादेवी 4 नम्बर जितपुर, रेडियो शिवराज चनौटा, रेडियो विजयनगर विजयनगर गाउँपालिकाबाट यो कार्यक्रम प्रत्यक्ष सुनिरहनु भएको छ। आज मे 3 प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ। नेपालको प्रेस स्वतन्त्रता दिवस, यसै गरी लुम्बिनी प्रदेशमा प्रेस स्वतन्त्रता कतिको कायम रहेको छ, इन्सेक अनौपचारिक क्षेत्र इन्सेकको अध्ययन के रहेको छ, यो विषयमा ताजा कुराकानी गर्नका लागि इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महत हामीसँग हुनुहुन्छ। उहाँसँग ताजा कुराकानी गर्दैछौँ। साँच्चैकै अहिलेको नाराको सार्थकता के हुन सक्छ लगायत प्रसङ्ग उहाँसँग जोड्नेछौँ। त सिधा प्रश्नमा लुम्बिनी प्रदेश इन्सेक संयोजक भोला महाज्यू, सिधा प्रश्नमा यहाँलाई हार्दिक स्वागत छ।
धन्यवाद यहाँलाई।
खास गरी अहिलेको प्रेस स्वतन्त्रता दिवस जुन आज मनाइरहेका पत्रकारहरू हुनुहुन्छ र पृथ्वी निकै सङ्कटग्रस्त हुँदै गइरहेको छ, यसलाई साँच्चैको पत्रकारिता जगतले अहिलेको नारासँग कसरी सामना गर्न सक्नुहुन्छ?
सबैभन्दा पहिले त म यहाँको रेडियोलाई धन्यवाद दिन चाहन्छु। यो प्रेस स्वतन्त्रता दिवसको दिन जुन मेरो विचार राख्ने अवसर दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र विशेष गरी आजको दिन समग्र प्रेस स्वतन्त्रताको पक्षमा लड्ने र आफ्नो ज्यान गुमाउने जति पनि पत्रकार साथीहरू हुनुहुन्थ्यो उहाँहरूलाई म सम्झन चाहन्छु, किनभने नेपालको कन्टेस्टमा विभिन्न कालखण्डमा चाहे त्यो लोकतन्त्रको लागि होस्, चाहे प्रजातन्त्रको लागि होस्, चाहे गणतन्त्रको लागि होस्, जनजीविकाका सवालमा होस् अथवा अरू विभिन्न सवालहरूमा अग्रणी एउटा ह्युमन राइट डिफेन्डरको रूपमा अग्रणी भूमिका निर्वाह गर्दाखेरि जुन आफ्नो ज्यानसम्मको बाजी राखेर जुन कार्य सम्पादन गर्नुभयो, आम नागरिकलाई सूचित गर्ने दौरानमा जुन ज्यान गुमाउनुभयो उहाँहरूलाई आजको दिन सम्झिनुपर्छ भन्ने मलाई लाग्छ। र विशेष गरी आज मे 3 तारिक अर्थात् प्रेस विश्व प्रेस स्वतन्त्रता दिवस झन्डै मन लाग्छ संयुक्त राष्ट्रसङ्घको महासभाले घोषणा गरेको पनि लगभग 31 वर्ष पुगेछ आज, र यो दिवस विश्वभरि नै मनाउने गरिएको छ र नेपालको सन्दर्भमा पनि विभिन्न विषयवस्तुमा केन्द्रित रहेर यो दिवसलाई मनाउने गरिन्छ र मन लाग्छ आज विभिन्न जिल्लाहरूमा यो दिवसहरू मनाइरहेका छन् भन्ने मलाई लाग्छ। र अघि यहाँले भन्नुभयो पृथ्वी एकदमै तातेको छ, जलवायु परिवर्तनले पारेको प्रभावहरूको सन्दर्भमा वास्तवमा जुन खालका सूचनाहरू हामी अध्ययन गरिरहेका छौँ पढिरहेका छौँ त्यसले डरलाग्दो मानव जीवनमा असरहरू परेको छ। यो जुन नारा अहिले तय गरिएको छ विशेष गरी पृथ्वीका लागि पत्रकारिता अर्थात् तपाईँको चाहिँ वातावरणीय जुन प्रभाव छ त्यसलाई सामना गर्नको लागि पत्रकारिता, यो स्वाभाविक रूपले अहिलेको सन्दर्भमा यो जुन खालको परिवर्तनहरू देखिएको छ जलवायु परिवर्तनले पारेको प्रभावहरू यो सन्दर्भमा आम तपाईँको विश्वभरिका नागरिकहरूले विश्वभरिका जनताले र शासकहरूले पनि जनताले पनि तपाईँको पत्रकारिताप्रतिको एउटा अपेक्षा हो भन्ने मलाई लाग्छ र त्यसलाई केन्द्रित गरेर यो नारा पनि बनाइएको हो भन्ने मलाई लाग्छ। त्यसो हुँदाखेरि आजको दिन जुन पृथ्वीको लागि पत्रकारिता अर्थात् तपाईँको जुन वातावरणीय जुन प्रभावलाई सामना गर्नको लागि जुन पत्रकारिता भन्ने छ यसका लागि सबै सञ्चार माध्यमहरू पत्रकारिताको क्षेत्रमा लाग्नेहरूको लागि चाहिँ एउटा थप एउटा ऊर्जा मिलोस् भन्ने चाहिँ म यो विशेष गरी यो मे 3 तारिकको दिन जुन प्रेस स्वतन्त्रता दिवस छ त्यसको लागि म सबैलाई शुभकामना पनि व्यक्त गर्न चाहन्छु।
खास गरी पृथ्वीलाई जोगाउनका लागि नेपाली र हिन्दुत्वको संस्कार बर पिपल लगायत वृक्षहरू रोप्ने प्रचलन थियो बाटाघाटाको छेउमा र यो बिस्तारै बाटोको विस्तारसँगै काटियो जबकि छिमेकी मुलुकले बाटोको बिचमा त्यस्ता वृक्षहरू परेको छन् भने उसले जोगाइरहेको देखिन्छ र अहिलेको जुन 20-25 वर्षको अनुभूति एकदम राम्रोसँग हामीले गरिरहेका छौँ होइन यो विगत 2 वर्षदेखि जुन एकदम लो तराई क्षेत्रमा नेपालगञ्ज हुँदै पूर्वी क्षेत्रमा पुगिरहेको छ तपाईँ स्वयं आकलन गरिरहनु भएको छ यो जति तातेको छ यसलाई कसरी निराकरण गर्न सकिन्छ पत्रकारिता जगतले के वकालत गर्न सक्छ अब
धन्यवाद यहाँलाई विशेष गरी तपाईँको चाहिँ विकासका नाममा डेभलपमेन्टको नाममा हामीले वातावरणीय प्रभावलाई भनौँ न वास्ता गरेको देखिँदैन अर्थात् कुनै पनि विकासका निर्माणका कामहरू सुरु गर्नुभन्दा अगाडि अपनाउनु पर्ने जति पनि प्रावधानहरू छन् अथवा त्यसले वातावरणलाई कस्तो असर गरेको छ त्यसले तपाईँको समाजलाई कस्तो खालको प्रभाव परेको छ यी यस्ता खालका सन्दर्भमा अध्ययन नगरिकन तपाईँको चाहिँ विभिन्न ठुला ठुला प्रोजेक्टहरू तपाईँको चाहिँ भनौँ न स्वीकृत गर्ने र ती कामहरूलाई अगाडि बढाउने यो खालको चाहिँ स्थिति देखिएको छ म तपाईँलाई 1-2 एक्जाम्पलहरू भन्न चाहन्छु लुम्बिनी प्रदेशको दाङ जिल्लामा झन्डै 10-12 तपाईँको चाहिँ सिमेन्ट फ्याक्ट्रीहरू छ त्यो सिमेन्ट फ्याक्ट्रीले पारेको प्रभावका सन्दर्भमा अहिलेसम्म काहीँ कतै तपाईँको सम्बन्धित निकायहरूले चासो राखेको देखिँदैन इन्सेक लगायत विभिन्न कानुन व्यवसाय साथीहरूले चाहिँ त्यो सिमेन्ट फ्याक्ट्रीले पारेको प्रभावहरू वातावरणीय प्रभावहरू अरू वातावरणले पार्ने अरू असरहरू स्वास्थ्यमा पार्ने शिक्षामा पार्ने खाद्यमा पार्ने समाजमा अरू विभिन्न बालबालिकालाई स्वास्थ्यमा पार्ने प्रभावहरू इत्यादिका बारेमा हामीले सार्वजनिक सरकारको मुद्दा उठाएका थियौँ तपाईँको दाङमा सिमेन्ट फ्याक्ट्रीलाई व्यवस्थित गर कम्ती पनि त्यो फ्याक्ट्रीबाट आउने दूषित कुराहरू वातावरणीय असरका कुराहरूलाई नियन्त्रण गर्दै ती फ्याक्ट्रीहरू चलाऊ भनेर हामीले तपाईँको चाहिँ मुद्दा पनि हामीले हारेका थियौँ र सर्वोच्च भनौँ न उच्च अदालत तुलसीपुरले तपाईँको राम्रो आदेश पनि गरेको थियो मैले एउटा एक्जाम्पल मात्रै भनेको भनौँ सरकारले पनि के हेर्नु पर्यो भन्दाखेरि कुनै पनि ठुला ठुला प्रोजेक्टहरू हामीले चाहिँ सञ्चालन गर्दाखेरि त्यसले पार्ने प्रभाव कुराहरू र त्यसलाई कसरी नियन्त्रण गर्ने भन्ने कुरा खालका कुराहरू अग्रिम तयारीहरू गर्न सकिएन भने यहाँले भने जस्तो तपाईँको विभिन्न खालका असरहरू पर्न सक्छ अहिले प्रत्येक वर्ष टेम्परेचरहरू बढिराखेका छ यो कारण अघि यहाँले भने जस्तो हामीले बोट बिरुवा रोप्न छोडिसक्यौँ अब त स्थानीय पालिकाहरूले पनि तपाईँको चाहिँ नीति तथा कार्यक्रममै ल्याउनु पर्यो यो वर्ष हामी 1,000 रुख बिरुवाहरू रोप्छौँ यति यो वर्षमा हामी यो खालको वातावरणीय तपाईँको प्रभावमा पार्ने असरहरूका कुराहरूलाई न्यूनीकरण गर्नको लागि यो खालको परियोजनाहरू ल्याउँछौँ भनेर पालिकाहरूले पनि त्यो खालको योजनाहरू बनाउनु पर्यो यो कस्तो कुरा कस्तो भइरहेछ भन्दाखेरि वातावरणीय प्रभावले पार्ने असरहरू चाहिँ हेर्दाखेरि प्रत्यक्ष रूपमा नदेखिए पनि बिस्तारै त्यसले मानव जीवनमा पार्ने असरहरू एकदमै तपाईँको चाहिँ डरलाग्दो छ त्यसो हुँदाखेरि यी सन्दर्भमा स्थानीय पालिकाहरूले एकदमै महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ भन्ने मलाई लाग्छ र सँगसँगै अघि दिन मैले भने यसपालिको नारा यति सान्दर्भिक छ पृथ्वीका लागि पत्रकारिता अथवा वातावरणीय असरलाई सामना गर्नको लागि पत्रकारिता यसको मतलब पत्रकारिताप्रति आम सञ्चारप्रतिको अपेक्षा विश्वभरि नै कति महत्त्व रहेछ भन्ने खालको कुराहरू यसले जनाउँछ त्यसो भन्दाखेरि नेपालको कन्टेक्स्टमा पनि मिडिया अथवा सञ्चार माध्यमहरूले पत्रकारिताको क्षेत्रमा काम गर्ने साथीहरूले अब वातावरणीय अधिकारका सन्दर्भलाई चाहिँ अलिक बढी प्रायोरिटीमा राखेर सूचनाहरू प्रभाव गर्ने आम नागरिकलाई सूचित गर्ने यो खालको कुराहरूको सन्दर्भमा चाहिँ अगाडि बढ्नुपर्छ कि भन्ने मलाई लाग्छ
अब प्रेस स्वतन्त्रता दिवस मनाइरहँदाखेरि हाम्रा प्रेसमा काम गर्ने सञ्चारकर्मीहरू कतिको चाहिँ श्रमजीवीहरू श्रमको मूल्य पाएका अवस्था छ र अरूबाट धम्की पनि आउने गरेको यथार्थ जो सत्यमा कलम चलाउनुहुन्छ उहाँहरूलाई त्यो पनि समस्या छ यसलाई कसरी निराकरण गर्न सकिन्छ र कतिको उजुरीहरू परेको छ यसको सङ्कलन जुन पुस्तक प्रकाशन वर्षहरूमा गरिरहनुहुन्छ सङ्कलनको अवस्था लुम्बिनी प्रदेशमा के छ प्रश्न पारिदिनुहोस् न
वास्तवमा कस्तो छ भन्दाखेरि आजको दिन तपाईँको पृथ्वीका लागि पत्रकारिता मात्रै होइन आजको दिन भनेको हामीले आफ्नो पनि आत्मसमीक्षा गर्ने तपाईँको सञ्चार आम सञ्चार माध्यमहरूले पत्रकारितामा लाग्ने साथीहरूले आफ्नो पनि समीक्षा गर्ने र हामीले गुमाएका पत्रकार साथीहरूको चाहिँ तपाईँको चाहिँ लाइहरूलाई पनि सम्झने र सँगसँगै पत्र स्वतन्त्र पत्रकारिता माथिको जुन हस्तक्षेप हुन्छ बेला बेला हो त्यो हस्तक्षेपलाई कम गर्नको लागि हस्तक्षेप नदिनको लागि सरकारलाई खबरदारी गर्ने र सँगसँगै तपाईँको चाहिँ हामीले अब आगामी दिनहरूमा कसरी अगाडि बढ्न सकिन्छ पत्रकारिताको क्षेत्रमा भन्ने खालको योजनाहरू बुन्ने यो खालको दिनको रूपमा पनि हामीले मे 3 लिनुपर्छ, यो प्रेस स्वतन्त्रता दिवसको दिनलाई लिनुपर्छ भन्ने मलाई लाग्छ। र लुम्बिनी प्रदेशको सन्दर्भमा भन्नुहुन्छ भने लेख्दाखेरि बोल्दाखेरि तपाईँको चाहिँ शासकहरूले तपाईँको चाहिँ भनौँ न राज्यका निकायहरूले विभिन्न बेलामा पत्रकारहरूलाई सञ्चारकर्मीहरूलाई चाहिँ क्रेड दिएका घटनाहरू प्रशस्त रूपमा बाहिर आएका छन्। तपाईँको विभिन्न तपाईँको चाहिँ भनौँ न आम नागरिकहरूका अधिकारहरूलाई सुनिश्चित गर्नको लागि सूचित गर्नको लागि लेखिएका जति पनि समाचारहरू छ त्यसलाई आधार मानेर पत्रकारहरूलाई थ्रेड गर्ने कुराहरू चाहिँ अहिले पनि कायमै छ। त्यसो हुँदाखेरि ती सन्दर्भमा इन्सेकले पनि प्रत्येक जिल्लामा अनुगमन गर्ने त्यसको अभिलेख राख्ने काम गर्छ र त्यति मात्र होइन खबरदारी गर्ने तपाईँको कोही पत्रकार साथीहरू तपाईँको थ्रेडमा हुनुहुन्छ जोखिममा हुनुहुन्छ भने उहाँहरूको पक्षमा वकालत गर्ने कामहरू पनि हामी गरिरहेका छौँ। त्यस्ता घटनाहरू लुम्बिनी प्रदेशमा पनि भइरहेको छ। भर्खरै यो गएको महिना बाँकेकै सन्दर्भमा तपाईँलाई म भनौँ पत्रकार महासङ्घको अध्यक्षलाई तपाईँको यहाँको चाहिँ स्थानीय भनौँ न प्रहरी प्रशासनबाट थ्रेड आयो भन्ने खालको कुरा आयो। हामीले सबै यहाँका मानवीय कर्मीहरूको चाहिँ संयुक्त रूपमा हामीले प्रेस विज्ञप्ति निकाल्यौँ, त्यसको खबरदारी गर्ने काम गर्यौँ। कुनै पनि पत्रकारलाई लेखे बापत बोले बापत तपाईँको आफ्नो विचार अभिव्यक्ति राखे बापत चाहिँ थ्रेड गर्न पाइन्न भन्ने खालको कुराहरूको सन्दर्भमा हामीले कुरा उठायौँ। भनेपछि अहिले हामी जुन तन्त्रमा छौँ यो तन्त्रमा पनि तपाईँको चाहिँ प्रेस सुरक्षित छैन। भनेपछि यो स्थिति भनेको मलाई लाग्छ यसलाई सुधार गर्नको लागि सबैले तपाईँको चाहिँ आआफ्नो ठाउँमा लाग्नुपर्छ भन्ने मलाई लाग्छ र लुम्बिनी प्रदेश पनि अछुतो छैन। विशेष गरी प्रेस स्वतन्त्रताको सवालमा अथवा अभिव्यक्ति स्वतन्त्रताको सवालमा विभिन्न बेलामा विभिन्न कोणबाट त्यो खालको प्रेसरहरू थ्रेडहरू जोखिमहरू आइरहेको छ भन्ने मलाई लाग्छ।
बर्दियादेखि लिएर पश्चिम नवलप्रासीसम्म, गुल्मीदेखि लिएर पूर्वी रुकुमसम्म साँच्चीकै अवस्था 12 जिल्लाको एकै नासको छ कि के छ उहाँहरूको
के छ यसमा के छ भन्दाखेरि अब हाम्रो 12 लुम्बिनी प्रदेशमा 12 मध्ये यसलाई हामीले घटनाक्रम पनि कस्तो छ भन्दाखेरि पहाडतिर फरक खालका घटनाहरू घट्ने गर्छन्, तराईतिर अलिक बढी अपराधिक घटनाहरू सङ्गठित रूपमा अपराधका घटनाहरू तपाईँ मानव बेचबिखनका घटनाहरू होइन घरेलु हिंसा घटनाहरू प्रशस्त घट्ने गर्छन्। त्यस्ता खालका घटनाहरूका सन्दर्भमा आम नागरिकलाई सूचित गर्दाखेरि लेख्दाखेरि बोल्दाखेरि तपाईँको कुनै न कुनै कोणबाट तपाईँको चाहिँ अप्रत्यक्ष तपाईँको भनौँ न त्यस्ता ग्याङहरूबाट अथवा अपराधिक समूहहरूबाट पत्रकारहरूलाई थ्रेट आउने तपाईँको कुट्ने पिट्ने मार्नेसम्मका धम्कीहरू आउने यस्ता खालका घटनाहरू चाहिँ तपाईँको विशेष गरी पहाडभन्दा पनि तराई एरियातिर विशेष अघि यहाँले जुन जिल्लाहरू भन्नुभयो नवलपरासी तपाईँको पश्चिमको कुराहरू भयो रूपन्देही भयो कपिलवस्तु भयो बाँके भयो दाङ यो बर्दिया जुन सीमामा नाकाहरू छन् हो यस्ता खालका जिल्लाहरूमा भएका घटनाहरूको सन्दर्भमा लेख्दाखेरि के हुँदो रहेछ भन्दाखेरि किनभने अपराधीहरू पनि सङ्गठित हुन्छन् उनीहरूलाई यो खालको पत्रकारिता गर्नेहरूप्रति नै उनीहरूको लागि चाहिँ त्यो भनौँ न बाधक हुन्छन् उनीहरूको लागि ती अपराधीकोहरूको लागि त्यही उनीहरूको अपराधीहरूको टार्गेट भनेको पनि तपाईँको पत्रकारिता नै हो किनभने पत्रकारिता त लेख्ने कुरा सत्य तथ्य लेख्ने कुराहरू हुन्छ त्यो उनीहरूको लागि भनौँ न अभिशाप हुन्छ। त्यसो हुँदाखेरि ती ग्याङहरू ती समूहहरूबाट चाहिँ तपाईँको चाहिँ बेला बेला पत्रकारहरूलाई जुन खालको जोखिमहरू आइरहेको छ यसलाई नियन्त्रण गर्ने यस पत्रकारिताको सुरक्षा गर्ने जिम्मेवारी पनि फेरि पनि स्थानीय प्रशासनकै हो तर स्थानीय प्रशासनहरूबाट पनि बेला बेला तपाईँको चाहिँ भनौँ न पत्रकारहरूलाई अलिकति चुनौतीहरू तपाईँको धम्कीहरू आउने गरेका घटनाहरू चाहिँ लुम्बिनी प्रदेशमा छन्। त्यसो भए यी सबै कुराहरूको सन्दर्भमा आजको दिन विशेष गरी प्रेस स्वतन्त्रताको दिन हामीले विगतमा हामीले के गर्यौँ वर्तमानमा के गरिराखेका छौँ भविष्यमा के गर्ने हामीसँग कस्ता खालका जोखिमहरू छन् ती जोखिमहरूलाई कसरी सामना गर्ने कस्ता खालका सवालहरूलाई हामीले चाहिँ उठान गर्ने यी इत्यादि कुराहरूको सन्दर्भमा चाहिँ आज विशेष गरी समीक्षा गर्ने
यो सँगै संचार गृहमा पत्रकारिता गरिरहनु भएका संचारकर्मीहरू
पत्रकारहरू समयमा श्रमजीवी जुन मूल्य तोकेको छ सरकारले न्यूनतम त्यो पनि नपाइकन उहाँहरूले गरिरहनु भएको छ, यसको उजुरीको अवस्था के छ?
कुरा उठाउनु भयो यहाँले, एकदमै सान्दर्भिक कुरा उठाउनु भयो। निम्नतम ज्याला नपाइरहेको स्थितिहरू छ तपाईँको पत्रकार साथीहरूले, जो पत्रकार साथीहरू जसको समय छैन, तपाईँको 24 घन्टा तपाईँको काम गर्नुहुन्छ समाजको लागि, तपाईँको चाहिँ पीडितहरूको लागि, तपाईँको जसका आवाज छैनन् आवाज दिनहरूको लागि, त्यस्ता खालका समुदाय व्यक्तिहरूको लागि काम गर्ने 24 घन्टा तपाईँको चाहिँ खटेर काम गर्ने पत्रकारहरूको लागि तपाईँको अहिलेसम्म पनि मिनिमम वेजेस तपाईँको न्यूनतम ज्याला नपाइरहेको स्थितिहरू छ। त्यो त्यसको लागि छुट्टै समिति नेपाल पत्रकार महासङ्घले पनि बनायो, अध्ययन समिति बनायो र पनि त्यसले प्रभावकारी रूपमा चाहिँ जुन सिफारिस गरेको छ सिफारिस गरे अनुसारको कामहरू तपाईँको चाहिँ हुन सकिरहेको छैन। ठुला ठुला मिडिया हाउसहरू समेतले तपाईँको समयमा तलब दिन नसकिरहेको स्थितिहरू छ, ठुला ठुला मिडिया हाउसहरूले तपाईँको मिनिमम वेजेस पनि दिन नसकिरहेको परिस्थितिहरू छ। मैले स्थानीय लेभलको त धेरै टाढाको कुरा छ, हेर्नुहोस् तपाईँको जो हाउसहरूले तपाईँको विभिन्न भनौँ न विज्ञापनको नाममा होस् अरू नाममा होस् पैसा कमाइ नै राख्नु भएको छ तपाईँको, उहाँहरू नाफामै हुनुहुन्छ र पनि श्रमजीवी पत्रकारहरूको निम्ति जुन खालको भनौँ न तलब अथवा पारिश्रमिक छुट्याउनु पर्ने हो त्यो खालको चाहिँ अहिलेसम्म हुन सकिरहेको छैन। त्यस्ता खालका निवेदनहरू कम्प्लेनहरू पत्रकार साथीहरूले आफ्ना मिडिया हाउसहरूमा नदिएको पनि होइन तर कार्यान्वयन हुन सकिरहेको छैन। त्यसो हुँदाखेरि पत्रकारिताको हक हितको निम्ति भनेर स्थापना भएका सङ्घ संस्थाहरूले संस्थाहरूले पनि पत्रकार महासङ्घ हुनसक्ला काउन्सिल हुनसक्ला अरू हुनसक्ला होइन उहाँहरूले पनि कम्तीमा पनि तपाईँको चाहिँ एउटा मापदण्ड बनाएर यो न्यूनतम ज्यालाको सन्दर्भमा त्यसलाई कार्यान्वयन गर्ने सन्दर्भमा चाहिँ आजको दिन वास्तवमा एकदमै कमिटमेन्ट गरेर ती संस्थाहरूले तपाईँको अघि बढ्नुपर्छ भन्ने मलाई लाग्छ। किनभने सरकारी कर्मचारीहरूको अथवा अरू कुनै प्राइभेट अर्गनाइजेसनमा काम गर्नेहरूको समय छ तपाईँको 10 to 5 होला 9 to 5 होला, तपाईँको काम गर्नुहुन्छ उहाँहरूको त्यस पछाडि उहाँहरू घर जानुहुन्छ, आफ्नो व्यक्तिगत लाइफ पनि हुन्छ उहाँहरू त्यो हिसाबले इन्जोय गरिराख्नु भएको छ। तर मिडियामा काम गर्ने सञ्चारकर्मी साथीहरूको लागि कुनै त्यस्तो समय छ जस्तो लाग्दैन मलाई। घटना घट्ने बित्तिकै त्यहाँ पुग्नुपर्ने, रिपोर्टिङ गर्नुपर्ने, सुसूचित गर्नुपर्ने उहाँहरूको जुन नैसर्गिक दायित्व छ, उहाँहरूको जुन फन्डामेन्टल तपाईँको जुन खालको एउटा दायित्व छ त्यो दायित्व उहाँले पुरा गरिराख्नु भएको छ। त्यसो हुँदाखेरि 9 to 5, 10 to 5 भन्ने उहाँहरूसँग त्यो खालको समय सीमा छैन। 24 घन्टा उहाँहरू कहाँ के आइपर्छ तपाईँको चाहिँ रिपोर्टिङको लागि जानुपर्ने हुन्छ, रिपोर्टिङ भनौँ न फिल्डमा जाने अनि फेरि त्यसलाई सुसूचित गर्ने लेख्ने आम नागरिकहरूको सामु ल्याउने त्यो काम गरिराख्नुपर्ने हुन्छ भनेपछि समय छैन। त्यस्ता खालका श्रमजीवीहरूको लागि त मिनिमम वेजेस नहुँदाखेरि कसरी सर्भाइभ गर्न सक्नुहुन्छ उहाँहरूले? किनभने प्रत्येक त्यो पत्रकार भनेको त्यो श्रमजीवी भनेको पनि त उसका पनि दायित्वहरू छन्, उसका पनि परिवारहरू छन्, बालबच्चा छन् होइन, अरू डे टु डे लाइफ चलाउनु पर्छ होला, उहाँहरूले पनि खानुपर्छ होला, यी सबै कुराहरूको सन्दर्भमा चाहिँ अहिलेसम्म त्यो खालको सेक्रिफाइस गरिराखेका छन् विशेष गरी सञ्चारकर्मी साथीहरूले।
पछिल्लो चरण
इभ्यालुएसनको विषय हो भन्ने मलाई,
पछिल्लो चरणमा पत्रकार महासङ्घले शुद्धिकरणका नाममा जसको वैकल्पिक पेसा थियो उसलाई सबैलाई अधिकांशलाई हटाउने काम जुन गर्यो र फेरि त्यसलाई कार्यान्वयन गर्न सकेन, उसले फेरि नाम फर्काएर लिएर आयो होइन, केन्द्रमा सहमति जुटेन, यसलाई पनि कसरी हेर्नुभएको छ? र अर्को वैकल्पिक पेसा नभइकन केवल पत्रकारितामा मात्रै टिक्नलाई निकै गाह्रो छ, यसलाई व्यावसायिकता कसरी रूपान्तरण राज्यले गर्न सक्छ, उसको सहयोग कसरी रहनुपर्छ?
अब यी सबै कुराहरू चाहिँ वास्तवमा अघि निम्नतम ज्यालासँग जोडिन्छन् भन्ने मलाई लाग्छ। जति पनि मिडिया हाउसहरू छन् मिडिया हाउसहरू स्थापना भइसके पछाडि जुन सञ्चालनमा आउँछन् सञ्चालनमा आइसके पछाडि जुन व्यवस्थापकीय कुराहरू हुन्छन् ती व्यवस्थापकीय कुराहरूलाई तपाईँको चाहिँ पारदर्शी ढङ्गले तपाईँको चाहिँ समय सुहाउँदो भनौँ न सरकारले तोकेको मिनिमम वेजेसका कुराहरूको सन्दर्भमा कार्यान्वयन गर्न सक्ने हो भने यहाँले उठाएको कुराहरू त्यति ठुलो विषय हो भन्ने मलाई लाग्दैन तपाईँको चाहिँ। नत्र अहिले त के छ भन्दाखेरि पत्रकारिता मात्रै गरेर खान पुग्ने स्थितिहरू छैन। त्यसो हुँदाखेरि मान्छेले के गर्छ भन्दाखेरि तपाईँको साइड जबहरू तपाईँको गर्न सक्छ, अन्ततिर चाहिँ काम गरेर आय आर्जन गर्ने अनि पत्रकारिता पनि गर्ने यो खालको कामहरू गरिरहेको देखिन्छ नेपालको समग्र चाहे त्यो 77 जिल्लामा हेर्नुहुन्छ भने प्रत्येक पत्रकार साथीहरू कुनै न कुनै पेसा व्यवसायमा लागेको देखिन्छ। यसलाई अन्यथा लिनुहुन्छ भन्ने मन लाग्दैन, तर कुरो के हो भन्दाखेरि फेरि पनि शुद्धिकरणको तपाईँको चाहिँ आवश्यकता छ नेपालको सन्दर्भमा, नेपालको पत्रकारिताको सन्दर्भमा भन्ने मन लाग्छ। पत्रकारिता पत्रकार को हो होइन भन्ने खालको कुराहरूको पहिचान समाजले पनि थाहा पाउनुपर्छ, एउटा समुदायले थाहा पाउनुपर्छ, व्यक्तिले थाहा पाउनुपर्छ, फलानु पत्रकार हो सञ्चारकर्मी हो भन्ने खालको आइडेन्टिटी हुन सकेन भने मन लाग्छ त्यसले खासै तपाईँको चाहिँ प्रभाव पार्न सक्दैन भन्ने मन लाग्छ। त्यसो भन्दा त्यो नाउँमा पत्रकार महासङ्घले त्यो खालको नीति ल्याएको हुनसक्ला, तर यद्यपि त्यो राम्रोसँग कारण हुन सकिरहेको छैन। अब यसलाई यो एउटा समीक्षा हो भन्ने मन लाग्छ, यसको लागि त मिडिया हाउसहरू तपाईँको विशेष गरी पत्रकार महासङ्घ र पत्रकार साथीहरू एक आपसमा बसेर एउटा भनौँ न समाधानका उपायहरू खोज्न सकिन्छ। किन मुख्य कुरो भनेको फेरि पनि के हो भने तपाईँको ज्यालासँगै जोडिएको कुरा छ, यो कुरालाई चाहिँ अलिक बढी ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ।
आवाजविहीनहरूको आवाज जसले उठाउँछ आफ्नै अधिकारमा ऊ दमित छ, पीडित छ, कसरी यसलाई निराकरण गर्न सकिन्छ त आजको दिनबाट?
हाम्रो समस्या त्यही हो, अरूको अरूका दुःखका अरूका समस्याहरूका सन्दर्भमा बोल्ने लेख्ने र जीवनलाई पनि जोखिममा राखेर काम गर्ने ह्युमन राइट डिफेन्डर, फ्रन्ट लाइनर ह्युमन राइट डिफेन्डर भन्छु म पत्रकारहरूलाई, जो अग्रणी भूमिका निर्वाह गरिराख्नु भएको हुन्छ समाजमा, तपाईँको चाहिँ ती नागरिकहरूको ती व्यक्तिहरूको नै जीवन सुरक्षा छैन। तपाईँको चाहिँ जीवन सुरक्षाको मतलब उनीहरूको तपाईँको चाहिँ जीवनयापनको लागि आवश्यक पर्ने कुराहरू पत्रकारिताबाट पुर्याउन सकिराखेको छैन, जो 24 घन्टा लागिराख्नु भएको छ। त्यसो भए त्यो सन्दर्भमा राज्यले पनि अब सोच्नुपर्छ, पत्रकार महासङ्घले पनि उपायहरू खोज्नुपर्छ, होइन अरू सम्बन्धित निकायहरूले पनि यो विषयमा अलिक बढी चासो राखेर अगाडि बढ्नुपर्छ। किनभने अब हामी स्थानीय सरकार हामीसँग छ अगाडि, स्थानीय सरकारले पनि विभिन्न नीति कार्यक्रमहरू ल्याउन सक्छ विशेष गरी पत्रकारिताको सुरक्षाको निम्ति, होइन उनीहरूको जीवनयापनका लागि अथवा उनीहरूको पेसागत हकितको लागि, होइन उनीहरूको अरू त्यस्ता वृत्ति विकासका लागि अब स्थानीय सरकार पनि त्यसमा जिम्मेवारी हुनुपर्छ भन्ने मलाई लाग्छ। किनभने नत्र भने तपाईँको अहिलेको सन्दर्भमा अहिलेको शताब्दीमा तपाईँको पृथ्वी को लागि पत्रकारिता तपाईँको चाहिँ वातावरणीय प्रभाव सामना गर्नको लागि पत्रकारिता भइराख्नु पर्ने आवश्यक थिएन होला नि। त्यसको त महत्त्व बुझेरै, पत्रकारिताको महत्त्वै बुझेरै, सञ्चार माध्यमको महत्त्व बुझेरै त्यो खालको कुराहरू गरेको हुनसक्छ। त्यसो हुँदाखेरि काम मात्रै लिने होइन, तपाईँको काम गर्नेहरूको सुरक्षाको कुराहरूको सन्दर्भमा पनि राज्यले त्यो खालको जिम्मेवारी लिनुपर्छ भन्ने मलाई लाग्छ।
त्यसो भए पत्रकारहरू पनि आफ्नो घर जोगाउन, कम्तीमा पृथ्वीलाई जोगाउने तर्फ अबको कदम चाल्नुपर्ने देखियो।
चाल्नुपर्यो तपाईँको उसले सामूहिक के हो भने यो माध्यम, यो पत्रकारिता भनेको सामूहिक अधिकारका लागि लड्ने, व्यक्तिको कुरा मात्रै होइन, सामूहिक अधिकारको निम्ति लड्ने, देशको निम्ति लड्ने, समाजको लागि लड्ने, तपाईँको चाहिँ त्यसको लागि तपाईँको चाहिँ अधिकांश समय खर्चने त्यो खालको माध्यम भएको हुनाले उनीहरूको व्यक्तिगत सुरक्षाको कुरा पनि त त्यतिकै महत्त्वपूर्ण छ। त्यसो हुँदाखेरि ती खालका सन्दर्भमा चाहिँ राज्यले अमरेला अर्गनाइजेसनहरू तपाईँको चाहिँ पत्रकार महासङ्घ आफै युवाको त्यो भूमिका निर्वाह गर्ने पत्रकारिताको जुन पत्रकारको जुन संस्था छ उसले यो खालको नीतिहरू कार्यक्रमहरू ल्याउनुपर्छ भन्ने मलाई लाग्छ।
त्यसो भए साँच्चीकै अब पत्रकार महासङ्घमा आबद्ध रहेका अथवा सञ्चार माध्यममा आबद्ध रहेकाहरूको हक अधिकार सँगै प्राप्ति कसरी हुन्छ? शुभकामना अन्तिममा जाँदा जाँदै राख्दिन म यहाँलाई आग्रह गरे।
अन्तिममा म यहाँलाई के भन्न चाहन्छु भने आज मैले भने 31 वर्ष भएछ संयुक्त राष्ट्रसङ्घको महासभाले घोषणा गरेको यो अन्तर्राष्ट्रिय प्रेस सूचना दिवस मनाउनको लागि 31 वर्ष हामीमा टेकिराखेका छौँ। यो 31 वर्षको दौरानमा विश्वका अधिकांश देशहरूमा फ्रन्टलाइनरमा रहेर तपाईँको चाहिँ आम नागरिकहरूको अधिकार सुनिश्चित गर्नका लागि जुन खालको तपाईँको चाहिँ आफ्नो प्रभावकारिता आफ्नो काम गरिराख्नु भएको थियो त्यो दौरानमा कति हामीले साथीहरू गुमायौँ नेपालकै कन्टेक्स्टमा पनि तपाईँले हेर्नुहुन्छ भने द्वन्द्वको कालदेखि अहिलेसम्म कति पत्रकार साथीहरू हामीले गुमाएका छौँ, उहाँहरूले न्याय पाउन सकिराख्नु भएको छैन, उहाँहरूका परिवारले न्याय पाउन सकिराखेका छैनन्, त्यो धेरै टाढाको कुरो छ। त्यो सन्दर्भमा पनि अब हामीले आजको दिन उठाउनुपर्छ, कम्तीमा राज्यलाई भन्नु सक्नुपर्छ सशस्त्र द्वन्द्वको बेलामा कति पत्रकार साथीहरू हामीले गुमायौँ, लेखे बापत बोले बापत दुवै पक्षबाट तपाईँको चाहिँ मारिएका बेपत्ता भएका पत्रकार साथीहरू छन्, उनीहरूको परिवारको लागि अहिलेसम्म राज्यले के गर्यो? यो सन्दर्भमा हामी पत्रकार महासङ्घ नै उठाउनु पर्यो, यो सन्दर्भमा तपाईँ हामीले उठाउनु पर्यो, आवाजहरू उठाउनु पर्यो। अब त्यस्तै अरू त्यस्ता सवालहरू छन् तपाईँको सुरक्षाका सवालहरू, ती सन्दर्भमा पनि हामीले आजको दिन चाहिँ अलिकति बढी समीक्षात्मक रूपमा चाहिँ यो दिवसलाई मनाउनुपर्छ। अब हामीले दिवस दिवसको लागि मात्रै मनाउने होइन, सम्झने मात्रै होइन, अब समीक्षा गरेर कसरी अगाडि बढ्ने, कस्तो खालको रणनीति अपनाउने, अब हामीले यो खालको सन्दर्भ पनि हामीले यो दिवसलाई सार्थकता बनाउन सकिन्छ, त्यसरी गर्न सकियो भने भन्ने मलाई लाग्छ। त्यस हुँदाखेरि सबै पत्रकार साथीहरूलाई, सञ्चारकर्मी साथीहरूलाई म शुभकामना व्यक्त गर्न चाहन्छु। मलाई लाग्छ यो समाजमा पत्रकारिता हुँदैन थियो भने, यो समाजमा अहिलेको स्वतन्त्रताको कुरा उठाउने कुनै पनि व्यक्ति सङ्गठन हुँदैन थियो भने, तपाईँ हामी कल्पना गरौँ एकछिन, दाजाले कु गरेको बेलामा जतिखेर तपाईँको चाहिँ सञ्चार माध्यमहरू सबै तपाईँको चाहिँ डेथ गराइएको थियो, तपाईँको चाहिँ आम अभिव्यक्ति स्वतन्त्रता खोसिएको थियो, टेलिफोन थिएन, त्यो बेलामा हामी सास फेर्न पनि गाह्रो भएको परिस्थितिहरू थियो। भनेपछि एकछिन एक सेकेन्ड तपाईँको चाहिँ अभिव्यक्ति स्वतन्त्र नहुँदाखेरि समाजलाई कस्तो खालको प्रभाव पर्दो रहेछ भन्ने खालको कुरा त हामीले अनुभव गरेर आएको कुरा हो। त्यसो हुँदाखेरि त्यो सन्दर्भमा त्यो भूमिका त बुझ्न सक्नु पऱ्यो, राज्यले त्यो भूमिका बुझ्न सक्नु पऱ्यो, तपाईँको चाहिँ विभिन्न स्टेकहोल्डरहरूले। त्यसो हुँदाखेरि पत्रकारिताको क्षेत्रमा लाग्ने साथीहरूलाई पनि म अनुरोध गर्न चाहन्छु, यो दुःखहरू समस्याहरू अप्ठ्याराहरूका बावजुद पनि तपाईँ हामीले आम नागरिकहरूको अधिकार सुनिश्चितताका लागि तपाईँको चाहिँ काम गर्नु छ। त्यसो हुँदाखेरि त्यसमा थप बल पुगोस् यो दिवसको दिन भन्ने म शुभकामना पनि व्यक्त गर्न चाहन्छु।
अमूल्य विचार, अमूल्य समय उपलब्ध गराइदिनु भएकोमा लुम्बिनी प्रदेश इन्सेकका संयोजक भोला महज्यू, अमूल्य विचारका लागि धन्यवाद। र यहाँको पनि पत्रकारिता र मानवाधिकारको क्षेत्रमा कलम निरन्तर जारी रहन सकोस्, स्वतन्त्रता प्रेस कायम पूर्ण रूपमा रहोस्, यो कामना पनि सिधा प्रश्नको तर्फबाट।
धन्यवाद यहाँलाई पनि, मेरो विचार राख्ने अभिव्यक्ति राख्ने जुन अवसर दिनुभयो, इन्सेक परिवारको तर्फबाट यहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु।
सिधा प्रश्न सुनेर साथ दिने तपाईँ आजका अतिथि प्राविधिक मित्रहरूलाई धन्यवादसँगै तपाईँको सहयात्री म ओझेल परे, नमस्कार।